गुलामी हो, ये इल्ज़ामात, जहाँ तक सूबा जनूबी पंजाब की हम बात करते हैं तो वहाँ पर भी पीएमएल नून के पर लगते रहे हैं कि इनका वोट बैंक जो है उसमें काफ़ी क्रिमिनल्स जो हैं वो मौजूद है। अगर ये मौजूदा तरीक़ेकार जो है वो मुनासिब नहीं है सियासी जमातों से क्रिमिनल एलिमेंट्स को हटाने से मुतल्लिक, तो फिर और कौन सा तरीक़ेकार जो है उसको अपनाया जा सकता है?
आपके सवाल ही में जवाब है, बात बड़ी सीधी सी है। मैंने जैसा अर्ज किया, आप एक फैसला कर लें, क्योंकि इससे पहले माजी में ये होता रहा ना कि कभी आपने एक ऑपरेशन शुरू किया, आधे रास्ते पर छोड़ दिया और फिर वो हुकूमत में आ गए। एमक्यूएम जो है नून का भी हिस्सा रही, पीपल्स पार्टी का भी हिस्सा रही, मुशर्रफ साहब ने प्रमोट किया और जियाउल हक साहब ने भी उनको बड़ा प्रमोट किया। यही तो मैं कह रहा हूं, अगर आज आपने वाकई ये फैसला कर लिया है कि हमने ये क्रिमिनलिटी को हर चीज से अलहदा करना है, चाहे वो सियासतदान हो, चाहे वो सहाफी हो, चाहे और कोई बड़ा आदमी हो, उसको आपने उसी तरीके से डील करना है जैसे कि कानून के तहत क्रिमिनल के साथ डील किया जाता है, तो फिर तो मसले का हल होगा। इसी वजह से 25 साल से मसले का हल नहीं हुआ कि इन दोनों चीजों को आपने गड़बड़ किया। आमतौर पर कहा जाता है कि नहीं, कराची सिंध की पुलिस जो है वो तो सारी पोलिटिसाइज हो गई है, सारी अपॉइंटमेंट पॉलिटिक्स की बुनियाद पर हो रही है। तो यही तो मेरा पॉइंट है, अगर चले देर आए दुरुस्त आए, आज अगर आपने फैसला कर लिया है सारी कौम यकीनन आपके साथ होगी, लेकिन फिर ये ना हो कि ये आधे रास्ते पर कोई और कंप्रोमाइज हो जाए, कभी हकीकी बन जाए, कभी एमक्यूएम बीच में आ जाए, ये नहीं होना चाहिए। एक फैसला किया है बहुत अच्छी बात है, गलत देर से किया है चले किया तो है, लेकिन ये है कि इसको अपने अंजाम तक पहुंचाएं और कोई डिस्क्रिमिनेशन नहीं होनी चाहिए। जैसे कि आपने खुद कह दिया, जो भी इन्वॉल्व है, चाहे मजहबी पार्टी इन्वॉल्व है, जमात इस्लामी है, ANP है, MQM है, हकीकी है, whosoever he is, तो उसके खिलाफ आप कानून के मुताबिक करेंगे तो फिर मसला हल होगा।
जी जस्टिस साहब, एक और सवाल, ठीक आपने कहा, एक और सवाल ये उठाया जाता है, जिस तरह सोलत मिर्जा जो है उसकी फांसी से चंद घंटे पहले डेथ सेल में उनकी एतराफी बयानात की जिस तरह रिकॉर्डिंग की गई, फिर उस वीडियोस को जिस तरह मंजर आम पर लाया गया, इस वजह से भी बहुत से कानूनी सवालात जो हैं वो उठ रहे हैं। सवाल यहाँ पे आपसे ये है कि एक मुलजिम जिसकी तमाम अपीलें जो हैं वो भी रद्द हो चुकी हैं, उसको सजाए मौत की जो सज़ा है वो भी सुनाई जा चुकी है, फांसी पर चढ़ने में चंद घंटे अभी बाकी है, तो ये बताइए कि ऐसे बयानात की रिकॉर्डिंग और फिर उसका बज़ाहिर हम देख रहे हैं एक तरह से मीडिया ट्रायल जो है वो हो रहा है, कानूनी नुक्ते नज़र से ये कहाँ तक दुरुस्त है?
बिल्कुल गलत हो रहा है, देखिए ना, बल्कि अब तो ऐसा लग रहा है जैसे उसको हीरो बनाया जा रहा है। बात बड़ी सीधी सी है, ये बात तो हमने एक्सपीरियंस में है कि जिस वक्त कोई आदमी को यकीन हो जाता है कि 3 घंटे बाद फांसी पर चढ़ने वाला है, तो वो अपने अजीज जो उससे मिलने आते हैं या उनके जरिए विक्टिम को ये पैगाम भिजवाता है और वो जो है कन्फेस कर लेता है उस हद तक अपने जमीर का बोझ कम करने के लिए। लेकिन ये तो एक अनहोनी बात हो गई कि बाकायदा, अब ये भी एक सवालिया निशान है कि क्या जेल के अंदर उसकी ये सारी रिकॉर्डिंग हुई है, तो किसने फैसिलिटेट किया? ये तो जब तक सुप्रिंटेंडेंट को ऊपर से कोई हुक्म नहीं हुआ होगा तो ये तो मुमकिन नहीं होगा, और अगर ये पहले बयान रिकॉर्ड हुए थे तो फिर इस स्टेज पर जो है ये रिलीज क्यों हुए? तो इससे फिर मकसद तो यही होगा ना कि पॉलिटिकली आपने किसी को डैमेज करना है। इसलिए तो मैं कह रहा हूं कि ये अगर कोई क्रिमिनल्स हैं तो क्रिमिनल्स के लिए तरह से उनको डील करें, किसी मुजरिम को ना हीरो बनाए ना सियासत की वजह से कोई कॉम्प्रोमाइज करें। तो बात बड़ी सीधी सी है, जो कोई भी क्रिमिनल्स है उसको कानून के मुताबिक सजा दें, सियासत को हद दें, कोई बड़ा है छोटा है तो बराबरी का सलूक करें। लेकिन अगर आपने ऐसा नहीं किया, आपने जो अपने मफादात के तहत कॉम्प्रोमाइजेस करते रहे, कभी कोई अंदर आ रहा है, कभी कोई बाहर जा रहा है, कभी 2-3 दिन पहले खबरें थी जी कि पीपल्स पार्टी वाले एमक्यूएम वालों को जो वो शामिल कर रहे हैं, तो ये बात समझ नहीं आ रही। कभी आप उनको इंतजाम देने की बात करते हैं, कभी आप कहते हैं कि ये क्रिमिनल्स है, हमारा इससे कोई लेना देना नहीं। जो क्रिमिनल्स है उसको उसी तरीके से आप डील करें।
जैसे साहब आपने काफी अहम सवाल उठाए हैं और शो में आगे जाकर इसको हम डिस्कस करेंगे मजीद। बैरिस्टर अमजद मलिक ने लंदन से हमें ज्वाइन किया है, अस्सलाम वालेकुम बैरिस्टर साहब। जी बैरिस्टर अमजद मलिक साहब, आपको आवाज़ आ रही है?
जी आ रही है।
जी बैरिस्टर साहब, एमक्यूएम के जो सरबराह हैं इल्ताफ हुसैन, गुज़श्ता दिनों उन्होंने जो खिताब किया टेलीविज़न पे अपने पार्टी के कारकुनान से, तो उससे मुतलिक चौधरी निसार ने बरतानिया के हाई कमीशन जो हैं उनसे मुलाकात की, जिसके बाद आज जो बरतानवी हाई कमीशन है उनकी जो तर्जुमान है उनकी जानिब से ये बयान आया है कि बरतानिया में नफरत और इश्तियाल अंगेज तकारीर की कोई जगह नहीं है। ये बताइएगा कि इस हवाले से क्या कानून बरतानिया में मौजूद है, और अगर अल्ताफ हुसैन पर ये इल्ज़ाम साबित होते हैं तो बरतानवी कानून के मुताबिक उनके लिए क्या सज़ा हो सकती है?
जी बहुत शुक्रिया। ये पहला वाकया नहीं है, इससे पहले भी जब कराची में तीन तलवार पे उन्होंने कुछ तकरीर की थी उसके ऊपर भी हजारों की तादाद में शिकायत आई थी, और बरतानिया ने उस वक्त भी कहा था कि वो ऐसी तकरीर और ऐसी स्पीचेस को बड़ा सीरियसली लेते हैं, लेकिन अल्ताफ हुसैन साहब ने उस पर अपने बयान को वापस ले लिया था कि उसे तोड़ मरोड़ के पेश किया गया है। इस वक्त जो रेफरेंस है अंडर कंप्लेन है उसके ऊपर रेंजर्स ने कंप्लेन दायर कर दी है, तो इसकी वजह से काफी मामला अब सीरियस है। यहाँ का रेशियल एंड रिलीजियस हेट्रेड एक्ट है 2006, जिसमें अटर्नी जनरल किसी भी कंप्लेंट के ऊपर कार्रवाई कर सकता है और उसके ऊपर फिर ट्रायल हो सकता है, और ट्रायल में अगर ये साबित हो जाए कि ये ऐसे वर्ड या ऐसी थ्रेटनिंग वर्ड और बिहेवियर या ऐसा डिस्प्ले किया गया है जिसमें रेशियल या रिलीजियस एलिमेंट शामिल है, जिसकी वजह से किसी को नुकसान पहुंचाने की बात की गई है, तो उसमें 7 साल तक सजा हो सकती है, जुर्माना या अगर समरी ट्रायल हो तो 6 महीने तक सजा हो सकती है। लेकिन ये ऐसे मामलों में काफी सीरियस लिया जाता है, और बल्कि प्रेसिडेंट भी है इससे पहले रेशियली एग्रेवेटेड क्राइम के ऊपर 2006 में गालबन ग्लासगो में से किसी को एक गोरे लड़के को कत्ल किया गया था और लोग पाकिस्तान भाग गए थे, तो उनको लाया गया था और यहाँ पे ला के फिर ट्रायल किया गया था और सजा दी गई थी।
ओके, हमारे पास कुछ कॉलर्स हैं उनको भी कुछ देर में हम लेते हैं, लेकिन एक ये भी इतला है पाकिस्तान से बैरिस्टर साहब के, पाकिस्तान जो है वो डॉक्टर फारूक कत्ल केस में जो मुबैना मुलविस अफराद हैं दो, उनको वो बरतानिया के हवाले करने के लिए तैयार हो गया है। तो डॉक्टर फारूक कत्ल केस में ये कितनी अहम पेशरफ्त साबित हो सकती है अगर इन अफराद को वाकई बरतानिया के हवाले किया जाता है?
ये बड़ी इम्पोर्टेंट पेशरफ्त होगी, क्योंकि बरतानिया रिसेंटली काफी दफा क्रिटिसाइज हुआ है कि लंदन को सेफ हेवन बना दिया गया है ऐसे बैन अल-अक़वामी सियासतदानों के लिए जो इसको यूज करते हैं और दूसरी दुनिया में दहशत या फियर फैलाते हैं। रशिया में भी उसका नाम आता है इस तरह, और बाकी दूसरे ममालिक में भी इंक्लूडिंग पाकिस्तान। तो ये हमारा पाकिस्तान और बरतानिया का कोई सरदस्त ऐसा मुआहदा तो नहीं है कि जहां हम एक्सचेंज कर सके अक्यूज, लेकिन हमारा आपस में मुआहदा है 2008 से, जिन लोग जो लोग बरतानिया में सजा भुगत लेते हैं वो अपनी 1/3 सजा करके पाकिस्तान की जेलों में अपनी बाकी मानदा सजा काट सकते हैं। लेकिन जैसा कि मैंने कहा कि क्रिस डोनाल्ड के मुकदमे में दो लोग यहाँ से इमरान शाहिद और जीशान शाहिद यहाँ से भाग गए थे कत्ल करने के बाद, उसको पाकिस्तान की मदद के साथ एक वन ऑफ उन्होंने सिक्योर किया था, वन ऑफ एक्सट्रैडिशन अग्रीमेंट, जिसके तहत उन दोनों लोगों को यहाँ लाया गया था और उनको ट्राई किया गया था और 2006 में उनको यहाँ सजा हुई थी। तो ये प्रेसिडेंट मौजूद है पाकिस्तान और बरतानिया के तावन की। जो हाई कमिश्नर साहब की मीटिंग हुई है वजीर दाखला से, उससे यही शुनीद है कि पाकिस्तान उस मामले के ऊपर भी तावन करना चाहता है, लेकिन बरतानिया से वो इस मामले के ऊपर भी कोई अंडरटेकिंग चाहता है कि उनका शहरी वहां से बैठ के उन फैसिलिटीज को इस्तेमाल करके, उन आजादियों को इस्तेमाल करके यहाँ की आजादियां या यहाँ की लिबर्टीज को नुकसान पहुंचा रहा है जो कि लोग यहाँ रहते हैं, तो उसके ऊपर वो चाहते हैं कि हुकूमत बरतानिया इसके ऊपर कोई कार्रवाई करे, क्योंकि जाहिर है उनको लग रहा होगा कि ऐसे किसी भी शख्स के खिलाफ जितनी मर्जी FIR दर्ज हो जाए, क्योंकि यूरोपियन कन्वेंशन का मामला है, वो वहां पे रिफ्यूज लिया हुआ है उसकी वजह से वहां है, तो शायद उनको पाकिस्तान लाना मुश्किल हो, इस वजह से ही वो ये कंप्लेन डायरेक्ट उस रियासत को कर रहे हैं कि वो अपने शहरी के ऊपर अपना कंट्रोल जो है एक्सर्ट करें।
ओके, इस वक्त हम जाना चाहेंगे कलीमुल्ला नियाजी साहब ने हमें कॉल की है मियांवाली से, देखते हैं उनका सवाल क्या है। जी अस्सलाम वालेकुम।
सवाल ये है कि मीडिया से भी सवाल है कि MQM ने 257 लोगों को भत्ता ना मिलने की पदाश में जला दिया और जितनी एजेंसी थी सब ने उनकी ये कंक्लूजन दी कि ये मुलविस है, लेकिन मीडिया ने उस पर शोर न किया। 96 में जब उनके खिलाफ ऑपरेशन हुआ तो ऑपरेशन के बाद आप उसका सर्वे करें कि जितने भी रैंक वाले लोग थे उसमें उन जो और कराची में सेटल थे सबको MQM ने बाद में कत्ल कर दिया। तो अगर इसी तरह के हालात रहे तो फिर किस तरह MQM को जो है कोई काबू कर सकता है। फिर जो जरदारी साहब ने बयान दिया है कि हम MQM के साथ खड़े होंगे, तो जस्टिस साहब से ये सवाल है कि क्या वो भी अब उन पर कोई केस बन सकता है या नहीं। दूसरा कुछ साहब ये भी कह रहे हैं कि इन अल्ताफ हुसैन को साइड पे करके मुशर्रफ को सरबराह बनाया जाएगा, तो इससे क्या मसाइल ठीक हो जाएंगे।
ओके जी बिल्कुल, ये जस्टिस साहब हमारे साथ हैं, उनके कमेंट्स इस पे हम लेना चाहेंगे, लेकिन साथ एक और कॉलर को भी हम सुनते हैं, मियांवाली ही से मुरीद खान साहब। जी अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम जनाब, दोस्त ख्याल से याद करना चाहता हूँ। मैं ये याद करना चाहता हूँ कि सरोज मिर्जा ने तफ्तीश के वक्त मजिस्ट्रेट के सामने ये बयान क्यों नहीं दिया, और दूसरा ये वो वादा गवाह, वादा माफ गवाह क्यों नहीं बना। इससे पहले भी हमारे सियासतदानों के पर बड़े बड़े इल्जाम लगे हैं और ये हमारी कौम फिर उनको जो है ना कब्रों को भी पूजा करती है। इसलिए तफ्तीश सही होनी चाहिए और मुजरिम को सजा मिलनी चाहिए, और जो भी इन पार्टियों में हैं दहशत गर्द और ये अक्सरी विंग है उनको खत्म करना चाहिए।
जी जस्टिस साहब, आप जाने से पहले प्लीज हमारे कॉलर्स ने जो बात की है जी उस पे कमेंट कीजिए।
कि देखें ये जो फैक्ट्री का किस्सा है ना, इसमें थोड़ी सी वजाहत कर दूं। जो सामने बात आई थी ना, वो ऐसा हुआ था कि एक दूसरा का ऑफेंस कमिट हुआ था, उसमें कोई JIT की रिपोर्ट आई थी, तो उसमें एक फर्द ने ये बात कही कि मुझे फलां ने ये कहा था, यानी कि इस केस की JIT नहीं थी, लेकिन बहरहाल उसने एक लीड दी थी। तो अब इस केस में हो ये रहा है कि एक नई JIT बन गई है वो, और इस बात को इन्वेस्टिगेट कर रही है और एविडेंस कलेक्ट करने की कोशिश कर रही है कि ये जो फैक्ट्री का मामला है क्या है। ये बड़ा सीरियस काम हुआ है और ये इसमें शायद अल्लाह करे कि इसका नतीजा निकले और इसका कोई नतीजा निकल सकता है। दूसरी बात उन्होंने कहा वो तो सियासी बातें हो जाती हैं कि इस केस की हद तक देखें, ये अपनी जगह बात है कि ये भी इल्जाम आ रहा है कि अगर आप देखें सौलत मिर्जा को, देखें सौलत मिर्जा को जो सजा हुई है उस वक्त से लेकर अब तक हो ये रहा था कि सिंध में जो गवर्नमेंट थी, जाहिर MQM भी थी, पीपल्स पार्टी थी, उन्हीं की वजह से इसका मामला एग्जीक्यूशन का इतना डिले हुआ है और अब MQM चाह रही है कि उसको फौरी तौर पर जो है एग्जीक्यूट किया जाए। तो बहरहाल जो सियासी बात है वो अपनी जगह है, लेकिन अभी जैसे मैंने अर्ज किया कि अब वो वक्त आ गया है कि क्रिमिनल्स के खिलाफ जो है ना बिल्कुल सख्ती से जो है निपटा जाए, तभी हमारे मसाइल होंगे। और अब मजीद किसी कॉम्प्रोमाइज की खैर पहले भी कोई गुंजाइश नहीं थी, लेकिन अब कम से कम अगर रियासत ने यह फैसला कर लिया है जैसे कि बजाहिर लग रहा है, तो फिर रियासत जो है किसी भी ऐसे कॉम्प्रोमाइज की तरफ ना जाए, वरना फिर रियासत पर इल्जाम आएगा, इदारों पर इल्जाम आएगा कि वो जो है अपनी जो है सहूलत के तहत या अपने फायदे की जो है ना वो फैसले करते हैं, उसमें लोगों का कोई उसमें मफाद नहीं होता।
बेहद शुक्रिया जस्टिस तारिक महमूद साहब, आइंदा भी आपसे बात होगी। थैंक यू सो मच, आपने हमें टाइम दिया। और बैरिस्टर साहब, जाने से पहले आखिरी सवाल आपसे मैं ये करना चाहूंगी। हमें मालूम है कि अल्ताफ हुसैन के खिलाफ जो डॉक्टर फारूक कत्ल केस है, उसके अलावा मनी लॉन्ड्रिंग केस भी है, अगर इन केसेस में पाकिस्तान मदद करता है, तावन करता है बरतानिया के साथ, जिस तरह के इन दिनों हमें नजर आ रहा है, तो आप अल्ताफ हुसैन साहब जो हैं उनका क्या मुस्तकबिल देखते हैं?
यही लग रहा है कि पाकिस्तान ने अब फैसला कर लिया है कि वो डीवेपनाइज करेंगे और क्रिमिनल एलिमेंट्स को, जो ऑर्गेनाइज माफिया है, उसको सियासत से अलहदा करेंगे। अब ये अल्ताफ हुसैन साहब के ऊपर भी मुनसर है कि वो आयरलैंड वाले वाकयात से सबक सीखते हुए, जिस तरह बरतानिया ने आयरलैंड का मसला डील किया था, उन्होंने भी इसी तरह शिनफेन और IRA इसी तरह उनका फासला बढ़ाया था कि जो गन माफिया है वो अपने आप को पॉलिटिकल एलिमेंट से अलहदा कर ले। अल्ताफ हुसैन को चाहिए कि अपनी पार्टी का जो पॉलिटिकल साइड है उसको बचाए और उसको जो क्राइम में मुलव्वस फैक्शन है उसको अलहदा करे, और उसको अगर स्टेट उसके खिलाफ कार्रवाई करती है तो उन लोगों को पेश करे और उन लोगों के खिलाफ जो है वो ड्यू प्रोसेस और उनके वकला के जरिए काम होने दे। लेकिन जहां तक बरतानिया के केसेस हैं, ये लंबा प्रोसेस है, अभी उनके ऊपर कोई बाजाबता जो ट्रायल की कार्रवाई हुई नहीं है कहीं किसी के ऊपर, मेरे ख्याल अभी तक तो इमरान फरूक वाला तो अभी चार्ज भी उनके ऊपर फ्रेम नहीं हुआ, तो अभी कहना कबल वक्त है कि अल्ताफ हुसैन साहब का मामला किस जगह बैठेगा। अभी वो दो लोग आ भी जाते हैं पाकिस्तान से, तो सरे दस्त अगर उन्होंने कुछ जुर्म किया तो पहले तो उनके खिलाफ मुकदमा दर्ज होगा। अगर बाद में वो आके यहाँ पे वही स्टेटमेंट देते हैं जो वहां की एजेंसियों या वहां की लॉ इन्फोर्समेंट को दी है, तभी मामला आगे बढ़ेगा। आपको पता होना चाहिए कि बरतानिया या मगरब में जब लोग आते हैं तो क्योंकि जो आजादी है ज्यादा होती है और राइट्स भी ज्यादा होते हैं, तो कई दफा लोग अपने एतराफ या अपने बयानात से मुनहरफ हो जाते हैं। इस वजह से भी हमें ज़हन में रखना पड़ेगा कि बहुत ज्यादा आवाम की उम्मीदें ना बढ़ा दें और कल को उस मामले के ऊपर कोई पेशरफ्त ना हो।
बहुत शुक्रिया बैरिस्टर अमजद मलिक साहब आपका, थैंक यू, हमारी तरफ से अल्लाह हाफिज़। और सामीन, इस वक्त पाकिस्तान से दो मारूफ तजियाकारों ने हमें ज्वाइन किया है, हमारे साथ हैं सजाद मीर साहब और खालिद फारूकी साहब, दोनों को हम खुश आमदीद कहते हैं। और सजाद मीर साहब, आपसे हम आगाज़ करना चाहेंगे, इन दिनों एक तासुर जो है वो पाया जा रहा है कि MQM के खिलाफ घेरा जो है वो कम किया जा रहा है, ये बताइएगा कि ये दायरा जो है इस पार्टी के खिलाफ तंग हो रहा है या इसके अंदर जो मौजूद जराइम पेशा अफराद हैं उनके गिर्द, क्योंकि अभी जस्टिस तारिक महमूद साहब हमारे साथ थे और उनका ये कहना था कि बाकी सियासी जमातों में भी अगर देखा जाए तो क्रिमिनल जो एलिमेंट्स हैं वो मौजूद हैं, सिंध के अंदर भी और सिंध से बाहर भी। इस किस्म की जो कार्रवाई है वो बाकी सियासी जमातों के खिलाफ क्यों नजर नहीं आ रही है?
असल बात है कि हमेशा जब कोई किसी को निशाना बनाया जाता है तो यही सवाल उठाया जाता है कि कार्रवाई मुशर्रफ के खिलाफ क्यों हो रही है, मुशर्रफ के अलावा जो दूसरे उसके साथी थे उनके खिलाफ क्यों हो रही है। सवाल ये है कि MQM के बारे में बड़ा क्लियर तासुर यहाँ पाया जाता है और मैंने जिंदगी का बड़ा हिस्सा कराची में गुजारा है, MQM को अपने सामने फलते फूलते देखा है, मुझे अंदाजा है कि यह तंजीम किन बुनियादों पर उस्तवार की गई थी और किस तरफ चल निकली है और क्या इसका रुझान है। 92 के बाद जो एक ऑपरेशन, दो ऑपरेशन हुए, एक फौजी ऑपरेशन और एक तरह का सिविलियन कह लीजिए रेंजर्स का नचुल्ला बाबर वाला, उसके बाद MQM हमेशा हुकूमत में किसी ना किसी तरीके से अपना मकाम बनाती रही है और उसको प्रोटेक्शन हासिल रही है। अब बहुत से लोग तो ये कहते हैं कि जुर्म और सियासत को अलग करना MQM के अंदर मुमकिन नहीं है, अगर आप ये समझते हैं कि इसके जो मुजरमाना कार्रवाइयां हैं उसको अलग कर दिया जाए, तो दूसरी तरफ ये कहा जाता है कि इनकी तो बेस ही उन बातों पर है, उसी डरावे से, उसी खौफ से, उसी तरीके से इनकी पूरी जमात चलती है। बल्कि 2002 के बारे में कहा जाता है इलेक्शन में कि ये तकरीबन डिफीट खा गई थी, जनरल मुशर्रफ इनके रेस्क्यू पर आए, ये तो हो गई सियासी बात। लेकिन मसला ये है कि इस वक्त अगर कार्रवाई शुरू की गई है और फर्स्ट टाइम ऐसा हुआ है कि फौज ऑन बोर्ड है और फौज बहुत क्लैरिटी के साथ 92 के बाद वो ऑन बोर्ड नहीं आए थे, उसके बाद रेंजर्स को इस्तेमाल किया गया था और सिविलियन के अंदर इस्तेमाल किया गया था, फर्स्ट टाइम लगता है कि जनरल रहील शरीफ ने भी रेंजर्स के हेडक्वार्टर का दौरा किया है और बात अब इतनी आगे चली गई है और अल्ताफ हुसैन इरिटेट होकर उमर सदीकी के बयान के बाद इतनी सख्त बातें उन्होंने कही हैं कि
आप समझते हैं कि बात इससे भी आगे जाएगी, बात किस हद तक आगे बढ़ती हुई आपको नजर आती है सजाद मीर साहब?
एक तरफ तो ये कोशिश कर रहे हैं कि बरतानिया में बैठकर वो जो कार्रवाइयां करते हैं उनको कंट्रोल किया जाए, वो जो मुकदमात बरतानिया में है, आज हमारे वो वजीर खारजा कह दीजिए अगरचे नाम उसका कुछ और है, सरताज अजीज साहब, उन्होंने कहा कि हमने सबूत फराहम कर दिए हैं, जॉय निसार ने मुलाकात की और कहा कि हमारा फर्ज है कि अगर किसी ने कोई कातलों को उनके कैफले किरदार तक पहुंचाया जाए, इशारा बिल्कुल इमरान फारूक की तरफ जा रहा है या अल्ताफ हुसैन की तरफ जा रहा है, यानी इसका मतलब है कि हुकूमत रियासत डिटरमिन हो गई है कि उसके पास जो कुछ भी है वो इसको इस्तेमाल करेगी। दूसरी बात उन्होंने ये कही है और पब्लिकली कही है और कन्वे किया है, अगर कि ये कहा कि हमने ऑफिशियली रिक्वेस्ट नहीं की है, वो कन्वे किया है, वो ये किया है कि ये वहां बैठकर हेट स्पीचेस हमारे खिलाफ करते हैं, हमारे जर्नैलों के खिलाफ बोलते हैं, इश्तियाल फैलाते हैं, बरतानिया अपने शहरी को जिस शहरी का इस्तेमाल किया गया है इस काम से रोके, ये कोई मामूली बात नहीं है, ये फर्स्ट टाइम इस तरह की बात की गई है, क्योंकि होता तो ये है कि वो तकरीर करते हैं और मीडिया पे ऑन एयर हो जाती है, कोई रोकने वाला पाकिस्तान में खौफ की वजह से अदारे क्या रोकेंगे, मीडिया हाउसेस क्या रोकेंगे, कोई पुलिस नहीं रोक सकती, पैमला नहीं रोक सकता, कोई नहीं रोक सकता। अब लगता है سے مدد مانگی گئی ہے برطانیہ کی بھی کہ وہ بھی اس سلسلے میں
اس میں حمایت کرے. اوکے خالد فاروقی صاحب, آپ یہ بتائیے گا کہ پی ایم ایل نون اس وقت ان کا جو ایک وہ ہے نکتہ چینی کر رہی ہے, ان کے خلاف جو کاروائی ہو رہی ہے اس حوالے سے, وہ یہ کہ اس طرح کے الزامات جو ہیں وہ پاکستان کی باقی جو سیاسی جماعتیں ہیں ان پر بھی لگتی رہی ہیں کہ ان کے اندر کرمنل ایلیمنٹس جو ہیں وہ موجود ہے. یہ بتائیے گا کہ دیگر جماعتوں کے خلاف ہمیں کاروائی جو ہے وہ کیوں نظر نہیں آ رہی ہے, اور یہ بھی کہا جا رہا ہے کہ اس قسم کی کاروائی جو ہے وہ سندھ, فاٹا, پختونخوا اور بلوچستان میں تو نظر آتی ہے, لیکن جنوبی پنجاب میں جو گروپس موجود ہیں ان پر کہاں تک سیکیورٹی فورسز پاکستان کے اندر توجہ دے رہی ہے؟ اور یہ بھی پھر سوال اٹھتا ہے کہ پنجاب میں جو موجود دہشت گرد گروپ ہیں ان سے کون کام کروا رہا ہے, اور یہ جاننا کتنا ضروری ہے؟
دیکھیے, آپ نے کئی ایک سوالات کر ڈالے ہیں اور یہ سارے سوال الگ الگ جواب مانتے ہیں. پہلی بات یہ ہے کہ کیا باقی جماعتوں میں کوئی اسپی ونگ اس طرح سے موجود ہیں, یہ پہلے ہمیں سوچنا پڑے گا. ہمیں یہ ساری صورتحال جو نظر آتی ہے کہ بلوچستان کی حد تک وہاں پہ ہمیں کچھ ایلیمنٹ ایسے نظر آئے جو کہ بڑے عرصے سے وہاں مزاحمت کرتے رہے ہیں سیکیورٹی فورسز کے ساتھ, ان کا تصادم ہوتا رہا ہے, اور یہ کوئی آج کی بات نہیں, پچھلے 40-50 سال کی ایک ہسٹری ہے بلوچستان میں کہ وہاں ملیٹنٹ جو ہے وہ رہے, اور انہوں نے بلوچستان کی ایک نام نہاد آزادی کی ایک کمپین شروع کی, اور وہاں سے لوگ جو ہے مائگریٹ کر کے وہ افغانستان بھی گئے, دوسرے ملکوں میں بھی چلے گئے. اب بھی وہاں پہ بلوچ کمپریس جو ہے وہ اس طرح کی تحریکیں چلاتے ہیں, سو ان کے خلاف وہاں پہ آپریشن ہوتا ہے, اس کی بنیادی ایک وجہ یہ ہے. دوسری بات یہ ہے کہ پیپلز پارٹی پہ ایک وقت پہ الزام تھا کہ ذوالفقار اس کی ایک ذیلی تنظیم ہے, تو جتنا اسٹیبلشمنٹ نے شاید پاکستان میں پیپلز پارٹی پہ تشدد کیا, ذہنی بھی جسمانی بھی ہر طرح سے جتنا تشدد کیا, اس کی مثال نہیں ملتی. اور یہ ملک کی سطح پہ پیپلز پارٹی کے خلاف آپریشن جو ہے وہ کیا گیا تھا, اگرچہ اس میں سیاسی انتقام جو ہے وہ بہت ہی نمایاں تھا, اور سیاسی انتقام ہی پیپلز پارٹی سے لیا گیا, یہاں تک اس کے قائد کو انہوں نے پھانسی بھی دے دی. تیسری بات یہ ہے کہ جو پاکستان کی اس وقت کی سیاست ہے, اس میں اس وقت جو سندھ کی حد تک ہے وہ یہ تھا کہ کراچی شہر میں کچھ سیاسی جماعتیں جن میں پیپلز پارٹی بھی شامل ہے, ایم کیو ایم بھی شامل ہے, ان میں کچھ ایسے عناصر ضرور شامل ہو چکے ہیں جو دہشت گردی کی کاروائیاں تو نہیں بلکہ امن و امان کی خرابی کی کاروائیاں کرتے تھے, بتہ خوری تھی اس میں, اغوا برائے تاوان کے واقعات ہوتے تھے. لیکن پیپلز پارٹی میں ایک یہ جتنا بھی یہ ایلیمنٹ تھا وہ اتنا مضبوط نہیں تھا یا بہت ہی محدود نوعیت کا تھا, سو اس کو ڈسپرس کرنے میں بڑی جلدی کامیابی بھی مل گئی, ان لوگوں کو یہاں پہ مارا بھی گیا, پکڑا بھی گیا, تو وہ کمزور بھی ہو گئے. لیکن ایم کیو ایم ایک منظم جماعت ہے, وہ ایک منظم اس کے نیچے کام کرنے والے گروپ ہیں وہ بھی انتہائی منظم ہیں, اور انہوں نے کراچی میں امن و امان کی صورتحال کو جتنا یرغمال بنا کے رکھا ہے ان عناصر نے, میں تمام ایم کیو ایم کو نہیں کہتا کہ ایم کیو ایم تو ایک بہت ہی ایک مڈل کلاس سے اٹھی ہوئی ایک جماعت تھی جس کی طرف پاکستان کے بہت سے لوگ کی اور بالخصوص شہری طبقوں کی ایک امید بھی تھی کہ یہ جماعت جو ہے پاکستان کے معاملات کو, مسائل کو سالو کرنے کی صلاحیت رکھتی ہے. لیکن جب اس پہ یہ عناصر غالب آ گئے ہیں تو اس کے خلاف بالآخر اب اسٹیبلشمنٹ نے یہ فیصلہ کیا کہ کراچی کو تو کم از کم کلین تھوڑا بہت کیا جائے, کراچی کو کلین کرنے کے لیے ضروری ہے کہ ان لوگوں کو ختم کیا جائے, ان لوگوں کو جیلوں میں ڈالا جائے. اب اگر ایم کیو ایم کے لیے بہتر راستہ تو یہ ہے کہ ان عناصر سے مکمل طور پہ لا تعلقی کا اعلان کرتے ہوئے اپنے آپ کو ایک خالصتاً پولیٹیکل جماعت بنائے. اب نہ تو ایم کیو ایم پولیٹیکل ہمیں نظر آتی ہے, نہ ہی ہمیں وہ ایک ایسی جماعت نظر آتی ہے جو کہ اصلیت سے باہر نکل کے بات کرتی ہو, ان کو ان تمام چیزوں پہ اپنے آپ کو دیکھنا پڑے گا. جو بات سے دہشت گردی کے خلاف آپریشن کی کہ جنوبی پنجاب میں یہ آپریشن کیوں نہیں, اور اس کا سوال ضرور کیا جانا چاہیے اور اسٹیبلشمنٹ سے یہ پوچھا جانا چاہیے کہ جنوبی پنجاب جہاں پہ دہشت گردوں کے گڑھ ہیں, جہاں پہ ہم یہ سنتے آ رہے ہیں کہ یہاں پہ بہت زیادہ ان لوگوں نے اپنی طاقت بنا دی ہے, وہاں پہ جلد سے جلد یہاں پہ آپریشن شروع کیا جائے, ان لوگوں کا کلہ کاما کیا جائے, پنجاب کی حد تک پھر جنوبی پنجاب میں بالخصوص وہاں پہ ان کے خلاف آپریشن جو ہے فوری طور پہ کرنے کی ضرورت ہے. اگر اس میں تاخیر ہوتی ہے تو اس کا ملک کو بہت نقصان ہوگا. کراچی آپریشن اپنی جگہ پہ, لیکن دہشت گردوں کے خلاف جو آپریشن ہے مذہبی دہشت گردوں کے خلاف, وہ بھی فوری طور پہ شروع کیا جانا چاہیے.
اوکے سجاد میر صاحب, یہ پی ایم ایل نون کا جو دعویٰ ہے کہ کراچی میں آپریشن شروع ہونے کے بعد ٹارگٹ کلنگ جو ہے اور بتہ خوری کے جو واقعات ہے اس میں واضح کمی دیکھنے میں آ رہی ہے, لیکن ہم نے دیکھا ہے کہ آج بھی ایک جو بوہری برادری کی مسجد کے باہر ایک دھماکہ ہوا ہے جس میں کئی ہلاکتوں کی اطلاعات بھی ہیں. یہ بتائیے گا کہ جو گراؤنڈ ریئلٹیز وہاں پہ ہے اور پی ایم ایل نون کے جو دعوے ہیں, یہ اس کے بارے میں آپ کیا کہنا چاہیں گے, کہاں تک درست ہیں یہ دعوے ان کے؟
دیکھیں اس میں دو باتیں الگ الگ ہیں. ایک تو یہ جو بتہ خوری, یہ بوریوں میں لاشیں ایک زمانے میں ملا کرتی تھی, کا ٹارگٹ کلنگ تھی, وہ تو بالکل بند ہو گئی ہے جی, وہ تو بالکل ختم ہو کے رہ گئی ہے. لیکن یہ جو کاروائی, دیکھیں یہ طے کرنا پڑتا ہے یہ کون سا گروپ کیا کام کر رہا ہے. یہ گروپ جو کہ خود کو حملے کرتا ہے, یہ گروپ جو کہ اس طرح کے واقعات کرتا ہے, ٹارگٹ کلنگ نہیں کرتا, یہ خود کو حملے کرتا ہے, اس قسم کے بم نصب کرتا ہے, یہ دوسرا گروپ ہے. اور یہ فاٹا سے آئے ہوئے لوگوں کا گروپ ہے جو سارے کام کرتا ہے. ان کے پیچھے سیکٹیرین بھی ایک طرح کی فورس موجود ہوتی ہے, اور ان میں ان کے پیچھے ایک طرح کا یہ جو دہشت گردوں کا ایک بڑا نیٹ ورک ہے وہ موجود ہوتا ہے. لیکن کراچی کی جو دہشت گردی جس کو ہم 84 سے 85 سے دیکھ رہے ہیں, اور جس کو کئی ناموں سے کہا جاتا تھا کہ راج کی تربیت کرتی ہے یا بہت سے الزامات لگائے جاتے ہیں, اس کا پیٹرن ڈفرینٹ ہے. جہاں تک دوسری جماعتوں کا تعلق ہے, یہ پیپلز پارٹی کو ایک بار الزلفقار کے حوالے سے کہا جاتا تھا, لیکن الزلفقار پیپلز پارٹی کا اپنا حصہ نہیں تھا. اب کیماری گینگ وار کے حوالے سے ان کا نام آتا ہے, لیکن وہ پیپلز پارٹی کی تنظیم یا معاملات کا اس طرح حصہ نہیں ہے جس طرح ایم کے ایم میں یہ سارے دڑے ایم کے ایم کا حصہ ہیں بلکہ اس میں شامل ہیں. اس لیے ان باتوں کو کنفیوز نہ کیا جائے, خاص طور پر اے این پی کے نام سے جو وہاں اب کاروائی شروع ہوئی ہے, یا پچھلے دنوں میں ان کی دہشت گردی تشدد کی باتیں آئی ہیں, تو ان ساری باتوں سے یہ مطلب تھا کہ ان کو اپنی دفاع کے لیے بھی, یا جس طرح کے وہ آرمڈ ہوتے ہیں انہیں کچھ کرنا پڑا. اب ان میں طالبان بھی شامل ہوئے ہیں, یہ ایک نیا فینومینا جو یہاں آیا ہے. دیکھیے کراچی میں جب یہ معاملہ شروع ہوا تھا تو پنجابی پختون اتحاد نام سے بھی ایک تنظیم بنی تھی, بڑا زور شور اس کا ہوا تھا, نہ اس کو پیپلز پارٹی نے اون کیا کیونکہ پیپلز پارٹی کے ان کے اثرات تھے, نہ مسلم لیگ نون نے اون کیا کہ وہ ان کا پنجابیوں پہ اثر تھا, اور وہ اپنی موت آپ مر گئی. یہ لوگ جو بےچارے بہت سی باتیں کرتے ہیں, یہ رد عمل ہے کہ بیسیکلی اس وجہ سے پیدا ہوا ہے کہ شہر پر کنٹرول ایم کے ایم کا اتنا مضبوط ہے کہ بہت سے لوگوں کو اپنی ریزسٹنس کے لیے کچھ کرنا پڑتا ہے. بات فلخ ہے لیکن حقیقت یہی ہے, جب تک ہم حقیقت کا ادراک نہیں کرتے اور لیپا پوتی کرتے رہتے ہیں اور سیاسی مسلطوں کے تحت تو بھی ٹھیک وہ بھی ٹھیک یہ بھی غلط وہ بھی غلط کرتے ہیں, تو معاملہ آگے نہیں بنے گا. جہاں تک جنوبی پنجاب کا تعلق ہے, تو اس میں بھی ایک بات بڑی وضاحت کے ساتھ عرض کر دوں کہ جنوبی پنجاب میں کوئی ٹیررسٹوں نے ویسے ٹھکانے نہیں بنا, ان کے ریکروٹمنٹ کے سینٹر ہیں, ان کا غالباً کچھ لوگوں کو لیتے ہیں اور کہیں ٹریننگ کے لیے کہیں اور بھیجتے ہیں. یہ کیسے پیدا ہوا, یہ ایک الگ,
تو اس کا مطلب ہے جڑ تو ادھر ہی موجود ہے نا سجاد میر صاحب. مین چیز تو ان لوگوں کی دہشت گردوں کی ریکروٹمنٹ ہے, اس کے بعد تو ان سے کاروائیاں کروانا جو ہے وہ اتنا مشکل کام نہیں ہے. تو جب تک روٹ
کہتا ہوں کہ ان کے ٹھکانے نہیں ہیں, ان کی سیف ہیون وہاں نہیں ہے.
ٹھیک, اوکے سجاد میر صاحب ہمارے ساتھ رہیے. اوکے ہمارے ساتھ رہیے آپ. آپ سے میں جاننا چاہوں گی خالد فاروقی صاحب, سولت مرزا کی جو ویڈیو ہے اس کے بعد ہم دیکھ رہے ہیں کہ عزیز بلوچ کی ویڈیو بھی سامنے آ رہی ہے, اور پی 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 اور ایم کیو ایم پر دونوں کی جانب سے الزامات جو ہیں وہ لگائے گئے ہیں. یہ گزشتہ دنوں جو کچھ بھی ہوا ہے, سوال آپ سے یہ کرنا چاہوں گی کہ سندھ کی سیاست پر آپ اس کے کیا اثرات دیکھتے ہیں, سیاسی صورتحال کس طرف سندھ کے اندر جاتی ہوئی آپ کو نظر آتی ہے؟
دیکھیے مجھے جو ایک اس کے پیچھے ایک بات نظر آ رہی ہے وہ یہ ہے کہ شاید آنے والے دنوں میں سندھ میں گورنر راج جو ہے اس کا نفاذ ہو, اور وہاں پہ کسی بھی سیاسی جماعت کو کچھ عرصے تمام سیاسی جماعتوں کو سیاسی عمل سے ایک طرح سے خارج کر دیا جائے, انتظامی معاملات سے خارج کر دیا جائے. تو یہ میں تو اگر یہ کوئی ایسی صورتحال بنتی ہے تو میں تو اس کی فیور میں نہیں ہوں, اور میں نہیں سمجھتا کہ یہ ملکی مسائل کا یا سندھ کے مسائل کا کوئی حل ہوگا, کیونکہ جب بھی محض انتظامی بنیاد سے کسی صوبے کو یا کسی علاقے کو چلانے کی کوشش کی جاتی ہے تو اس کے نتیجے میں حالات مزید خراب ہو کے ہمارے سامنے آتے ہیں. ہم نے یہ دیکھا ہے کہ ایم کے ایم جس دور کی پیداوار ہے وہ سارا دور سیاسی جماعتوں کو मुल्क के मामला से अलग करने का दौर था। तो ज़ियाउल हक के दौर में एमक्यूएम ने प्रवेश पाई, ज़ियाउल हक के दौर में एमक्यूएम मजबूत हुई, तो आज हमने देखा कि वो पॉलिटिकल, जैसे मैंने पहले कहा कि एक मुकम्मल पॉलिटिकल पार्टी भी वो नहीं हमें नजर आती, तो वो अपना पॉलिटिकल पार्टी के अलावा भी अपना एक करेक्टर बना के खड़ी है। तो जब आप पॉलिटिकल पार्टीज को, अगर कोई ऐसी मुमकिन सूरत जिसका मुझे खदशा है, हो सकता है मैं नहीं समझता कि यकीनी तौर पर ऐसा होगा, लेकिन मेरा एक इम्कान ये है अगर कोई ऐसा सूरतेहाल पैदा होती है तो ये मुल्की मुफाद में नहीं होगा। दूसरी बात यह है कि पीपल्स पार्टी पे अब जो ज़ाहिर बलोच की तरफ से जो एक वीडियो अब सामने आ गई है, तो अब देखिए कि कई एक कैरेक्टर जो हैं वो बोलेंगे, और मैं मुझे ये इस बात को मान लेना हमें चाहिए कि जो हमारी पॉलिटिकल लीडरशिप मुख्तलिफ जमातों की है वो कहीं ना कहीं क्राइम पेशा अरासर की सरपरस्ती जरूर करती रही है। उन्होंने अपने अपने ग्रोह जो है, कोई कहीं कम मजबूत कहीं ज्यादा मजबूत, उनके ग्रोह जरूर रहे हैं जिन्होंने बिलखसूस कराची जैसे शहर को चलाया है। अब ज़ाहिर बलोच की तरफ से जो पीपल्स पार्टी के लोगों के अगर नाम सामने आते हैं, तो अगर वाकई वो लोग इन्वॉल्व हों तो मेरे ख्याल में उनको भी उसी तरह से उनकी पकड़ होनी चाहिए जिस तरह एमक्यूएम के लोगों की है। एक तो बात यह है कि किसी एक सियासी जमात पे ऑपरेशन, किसी एक सियासी जमात के खिलाफ ऑपरेशन का तासुर जो है ये नहीं बनना चाहिए। इस तरह किसी को तनहा भी नहीं करना चाहिए, ये खराबी का एक बायस बनता है। तो जो भी लोग वहां पे हैं, लेकिन पीपल्स पार्टी और एमक्यूएम के दरमियान एक रिफ्ट जो है मुझे बनती नजर आ रही है, जिसकी निशानदेही आज जैसे फारूक सत्तार साहब जो है उन्होंने जब असेंबली में खिताब किया तो उन्होंने कहा कि अगर एक सौलत मिर्जा है तो वहां भी मिर्जा है, और ज़ाहिर बलोच की तरफ भी उनका इशारा था। तो ये सियासी जमातों के दरमियान इस तरह की तजादम की सूरतेहाल बनेगी। लेकिन मैं ये समझता हूँ कि हमें दुआ ये करनी चाहिए कि जो कराची और सिंध के जो हालात हैं ये बाकी मुल्क को अपनी लपेट में न लें, और पाकिस्तान में सियासी निजाम का मुस्तकबिल जो है वो कहीं गैर महफूज ना हो जाए। सियासी जमातों को इस मौके पर बैठ के एक बाकायदा तौर पे इस पे बहुत सलाह मशवरा करना चाहिए, उनको एक दूसरे के करीब रहना चाहिए। सिर्फ और सिर्फ किसी छोटे वाक्य को बुनियाद बना के या किसी बड़े वाक्य को बुनियाद बना के सियासी इंतशार वो पैदा ना करें, हम आंगी रखें अपनी सफों में। अगर मुल्क में कहीं सियासी निजाम को खतरा होता है तो फिर इसका मुल्क को नुकसान होगा।
जी बहुत शुक्रिया आपका। इस वक्त कुछ कॉलर्स हैं, उनको हम मुख्तसर सुनना चाहेंगे। अटक से मियां मोहम्मद अकरम साहब, जी अस्सलाम वालेकुम।
मैं मियां मोहम्मद अकरम अटक शहर से बात कर रहा हूँ। बात असल में ये है
जी,
एमक्यूएम के खिलाफ न सिर्फ ये है कि इल्जाम लगाया गया बल्कि साबित हो गया कि डॉक्टर इमरान फारूक का कातिल कौन है। वहाँ बरतानिया के अंदर छापा मारा गया, यहाँ 90 पे छापा मारा गया। हकीम सईद का कातिल कौन है, सर्टी को किस ने गई, ये कहते हैं साजिश है, और इनको न तो कोई पंजाब में मानता है, न कहती में न बलूचिस्तान में इनकी हुकूमत बांध सकती है। वहाँ ये कोलिशन बनाते हैं पीपल्स पार्टी के साथ।
जी, बहुत शुक्रिया कॉल करने का, बेहद शुक्रिया, बहुत शुक्रिया। नेक्स्ट कॉलर है हंगू से रहमान खटक साहब, जी अस्सलाम वालेकुम।
वालेकुम सलाम मैडम, मेरा क्वेश्चन आपके एनालिस्ट से यही है कि पीपल्स पार्टी और एमकेएम के पास तो अवामी मैंडेट बिल्कुल भी नहीं है। ये कुलम कुल्ला सारे जो लोकल प्रिंट मीडिया है, इलेक्ट्रॉनिक मीडिया, उन पर दिखाया गया है वीडियो के खातर के प्रिंट स्टेशनों पर कब्जे किए गए, टप्पे पे टप्पे मारे गए। इससे बेहतर तो नहीं होगा कि ये गन साफ हो जाए, क्योंकि उधर एक ही बंदी की इंसानी मौत की कीमत सिर्फ 2000 रुपए तक पहुंच चुकी है। हालात इतनी खराब है, एक टारगेट किलर पकड़ा गया था, वो 2000 रुपए पे बंदे को मारता था, ये उसकी दाढ़ी थी रोजाना के हिसाब से। इनके पास अवामी मैंडेट नहीं है ना, तो
बहुत शुक्रिया कॉल करने का, शुक्रिया रहमान खटक साहब, बहुत शुक्रिया आपका। और यहाँ पे मैं खालिद फारूकी साहब आपका शुक्रिया अदा करना चाहूंगी, थैंक यू सो मच, आपने टाइम दिया। सजाद मीर साहब, आखिरी सवाल आपसे ये करना चाहूंगी कि ये जो ऑपरेशन इस वक्त हो रहा है कराची में, इसका जाहिर हदफ जो है वो कयाम अमन का कयाम है, लेकिन ये बताइएगा कि इससे हालात मजीद खराब होंगे या आपकी नजर में अल्टीमेटली हालात बेहतर हो जाएंगे। मुख्तसर प्लीज।
इसमें दो ही ऑप्शन है कि एक ऑप्शन तो ये है कि इन सियासी कुव्वतों को साथ लेके चला जाए, इनको अपीस किया जाए, इनको ऑफेंड ना किया जाए। तीनों जमातें पावर में रही हैं, एएनपी, एमक्यूएम, पीपल्स पार्टी। जब लड़ती थी तो हंगामा हो जाता था, अगले दिन सुलह करती थी तो हालात ठीक हो जाते। अब दूसरा ऑप्शन जो गालबन फौज ने सोचा है और बहुत अच्छे के बाद सोचा है कि इसके अलावा चारा नहीं है कि टेररिस्ट के साथ निपटा जाए, और इसमें अगर कोई सियासी तौर पर किसी को बदमजगी भी पैदा होती है तो उसको कबूल किया जाए।
फिलहाल इसको अडॉप्ट किया गया है। इसके नतीजे के तौर पर एमपीएम बहुत रद्द अमल जाहिर किया करती है और रोज हड़ताल कर सकती है, वो उसकी कैपेसिटी थी, लेकिन इस बार देखने में आया है कि ना उन्होंने कोई लंबी हड़ताल का सिलसिला शुरू किया है और ना ही कोई टारगेट किलिंग इस सत्ते में हुई है और ना ही ये कहा जा सकता है कि वो खामोश बैठे हैं। वो अपना आपको बचाने की कोशिश कर रहे हैं, वो भी सर्वाइवल की जंग लड़ रहे हैं। जरदारी साहब ने उनकी हमायत तो की है लेकिन वो भी ठिटक गए हैं। ये बहुत बड़ा इम्तहान है जरदारी साहब का भी और अल्ताफ साहब का भी।
थैंक यू सो मच जी, बहुत शुक्रिया सजाद मीर साहब, थैंक यू, हमें टाइम देने का बेहद शुक्रिया। और सामीन, प्रोग्राम के नेक्स्ट हिस्से में हम बात करना चाहेंगे, जैसे शुरू में हमने कहा कि अक्वामे मुत्तहिदा और USAID के तआवुन से पाकिस्तान में स्कूलों को महफूज बनाने के लिए एक आजमाइशी मनसूबे का जो आगाज है वो हो चुका है। इस मनसूबे पर हम बात करेंगे। इस वक्त हमें कहा जा रहा है कि हमने एक ब्रेक लेनी है, ब्रेक से वापस आकर इस पे मज़ीद बात होगी। सुवात से एजुकेशनिस्ट अहमद शाह साहब ने हमें ज्वाइन किया है और हमने मदु किया है यूनिसेफ के समी मलिक साहब को भी, जो इस वक्त हमारे साथ नहीं है। हमें उम्मीद है हमें ज्वाइन करेंगे बाद में, लेकिन इस वक्त देख लेते हैं ब्रेक।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
जी सामीन, वॉइस ऑफ अमेरिका वाशिंगटन से आप सुन रहे हैं प्रोग्राम इन द न्यूज़। मैं हूं आपकी मेज़बान शहनाज नफीस और इस प्रोग्राम के प्रोड्यूसर हैं अंजुम हैरल गिल। और इस वक्त पाकिस्तान से हमारे साथ हैं अहमद शाह साहब। जी अस्सलाम वालेकुम अहमद शाह साहब। जी उनकी लाइन जो है वो कहा जा रहा है ड्रॉप हो गई है। और सामीन, प्रोग्राम के इस हिस्से में हम बात करेंगे क्योंकि पाकिस्तान से ये इत्तलात हैं कि पाकिस्तान में स्कूलों को महफूज बनाने के लिए एक आजमाइशी मनसूबे का आगाज़ जो है वो इस्लामाबाद से हो चुका है। और कहा जा रहा है कि अगर ये मनसूबा कामयाब होता है तो पूरे पाकिस्तान के स्कूलों को इसके दायरे में लाया जाएगा। इस मंसूबे का ऐलान बुध के रोज़ अक्वामे मुत्तहिदा के खसूसी एलची बराए तालीम मिस्टर ब्राउन ने की है और इस पे हम बात करना चाहेंगे। जी बताया जा रहा है कि अहमद शाह साहब ने हमें ज्वाइन किया है दोबारा। अस्सलाम वालेकुम अहमद शाह साहब।
वालेकुम सलाम जी।
जी अहमद शाह साहब, इस वक्त मुल्क में सलामती की जो सूरत हाल है उसके तनाजुर में आप ये जो मंसूबा है जिस पे के अक्वामे मुत्तहिदा और USAID जो हैं वो उनकी तआवुन पाकिस्तान के साथ वो तआवुन कर रहे हैं और उस मंसूबे पे काम हो रहा है, ऐसे मंसूबों की आप क्या अहमियत देखते हैं?
मेरे ख्याल में ये तो बड़ी अहमियत का हामिल है क्योंकि पिछले अगर हम यहाँ पर KPK का मिसाल ले लें या पूरे मुल्क का मिसाल ले लें, यहाँ पर खसूसी तौर पर तालीम की मद में जो USAID वाले कर रहे या दूसरे जो अक़्वामे मुत्तहिदा के दूसरे इदारे यहाँ के हेल्प कर रहे हैं, तो मेरे ख्याल में इसकी बहुत बड़ी अहमियत है। अभी रिसेंटली जो स्वात में जो स्कूल तबाह हो गए थे, टोटल 1700 स्कूल थे सिर्फ जिले स्वात में और उसमें 400 स्कूल मुकम्मल तौर पर तबाह हो गए थे मिलिटेंसी में और सैलाबों में, तो वो स्कूल तो अभी तक तकरीबन मुकम्मल हो चुके हैं, लेकिन जो दर्जनों स्कूल इस अरसे में मजीद मुकम्मल हो रहे थे वो नहीं बन सके हैं। तो इस तरह बहुत सारे जो बच्चे हैं अभी तक तालीम से भी महरूम है और दूसरी तरफ़ियाती काम जो है USAID वाले कर रहे हैं या अमेरिका के दूसरे इदारे जो कर रहे हैं, तो मेरे ख्याल में इसकी बहुत बड़ी अहमियत है और लोगों की जिंदगी में इससे बहुत बड़ा पॉजिटिव चेंज आ सकता है अगर इस पर ये मजीद यहाँ पर इन्वेस्ट कर ले और लोगों की मदद करे, तो उसकी बहुत ज्यादा अहमियत है।
जी इस वक्त हमने कोशिश की कि यूनिसेफ के समी मलिक को हम अपने प्रोग्राम में ले, लेकिन वो किसी मसरूफियत की बिना پہ ہمارے پروگرام میں شامل نہیں ہو سکتے. اس میں احمد شاہ صاحب, اس پروگرام میں ایک جو انٹرسٹنگ بات ہے وہ یہ کہ اس میں ایک خاص سافٹ ویئر جو ہے اس کو اس پروگرام میں شامل, منصوبے میں شامل کیا جائے گا, اور یہ کہا جاتا ہے کہ جو ضروری معلومات ہیں ان کو جب اس سافٹ ویئر کی مدد سے یکجا کیا جائے گا تو یہ کمپیوٹر پروگرام ان معلومات کی بنیاد پر اسکولوں اور آس پاس کی جو آبادیاں ہیں ان کو محفوظ بنانے کے لیے سفارشات دے گا. اس سافٹ ویئر کی مدد سے یہ بھی کہا جا رہا ہے کہ یہ ایک ایسے رپورٹ کی تیاری ممکن ہو سکے گی جس میں اسکول کو محفوظ بنانے کے لیے اس کا جو نظام ہے اس میں بہتری کی تجاویز بھی دی جا سکیں گی. یہ کتنا اہم اس کا منصوبے کا یہ اسپیکٹ جو ہے اور کتنا مؤثر ثابت ہو سکتا ہے؟
میرا خیال ہے اگر یہ صرف سیکیورٹی کے حوالے سے سافٹ ویئر ہے تو یہ تو آلریڈی یہاں ہمارے ضلع سوات میں بھی اور کہتے ہیں کہ دوسرے ضلعوں میں بھی اس پر ابھی کام شروع ہو گیا ہے, اور ہمارے یہاں پر سکولوں میں کنسرن جو سکول ہیں سب کو ایک سافٹ ویئر پرووائڈ کیا گیا ہے, اور اس میں یہ بتایا گیا ہے کہ جیسے ہی کوئی سیکیورٹی کا سچویشن ہو, خدا نخواستہ کسی سکول پر حملہ ہو جائے یا اور کوئی تھریٹ ہو, تو آپ ایک ہیلپ بٹن جو ہے وہ دبائے اور جو کنسرن ایس ایچ او سے لے کر یہ جو آپ کا میسج ہے ہیلپ والا یہ اجی بی تک چلا جائے گا اور 10 منٹ کے اندر اندر آپ کو وہ ہیلپ پہنچ جائے گی. تو یہ ابھی تو اس پہ کوئی تجربہ نہیں کیا گیا ہے بلکہ لیکن تمام سکولوں پر یہ لازمی کیا گیا ہے کہ تمام سکول کے جو ہیڈز ہیں چاہے وہ گورنمنٹ سکول کے ہو یا پرائیویٹ سکولنگ کے ہو, ان سب کو یہ موبائل یہ پرووائڈ کیے گئے ہیں, یعنی سافٹ ویئر موبائل انہوں نے خود خریدے ہیں اور سافٹ ویئر جو ہے پولیس کی طرف سے ان کو پرووائڈ کیا گیا ہے. لیکن ابھی اس تجربے سے ہم نہیں گزرے چونکہ پاکستان میں میرا نہیں خیال کہ اتنے یہ ایفیشنٹ لوگ ہیں کہ جس طرح ان کو کوئی میسج جائے گا اور سارے لوگ اس طرح وہ آ جائیں گے, کیونکہ اس میں بہت اچھی باتیں کی گئی ہے کہ ہسپتال میں ایمرجنسی لگ جائے گی اور یہ ایس ایچ او تک ڈی پی او سے ڈی آئی جی اور آئی جی پی تک وہ میسج چلا جائے گا اور اس پر کاروائی شروع ہو جائے گی, فوراً آپ کو مدد مل جائے گی. لیکن ابھی تک پریکٹیکلی اس کا جو مینیفیسٹیشن ہے ہم نے دیکھا نہیں ہے کہ آیا یہ صحیح بھی ہے یا نہیں ہے. لیکن اگر یونیسیف کی طرف سے یا یو ایس ایڈ کی طرف سے اس طرح کا کوئی نظام ہوگا تو میرے خیال میں وہ بہت زیادہ سوفسٹیکیٹڈ ہوگا, بہت زیادہ ایڈوانس ہوگا اور ان سے بھی کافی مدد ملے گی, کیونکہ یہاں ہمارے علاقوں میں سیکیورٹی جو میجرز ہے وہ ناکافی ہے, کیونکہ دہشت گرد جو ہے دوسری طرف کافی وہ طاقتور بن چکے ہیں, وہ بھی جدید ٹیکنالوجی کا استعمال کر رہے ہیں مختلف واقعات میں, لیکن دوسری طرف جو لا انفورسمنٹ ایجنسیز ہے یا اس طرح کی جو آرگنائزیشن ہے جو یہ ہیلپ پرووائڈ کرتی ہے, تو ان کی طرف سے اگر اس سے زیادہ سوفسٹیکیٹڈ نظام ہو تو یہ بہت میرے خیال ہے کہ بہت سود مند ثابت ہوگا.
جی بہت شکریہ آپ کا احمد شاہ صاحب, آپ نے ہمیں ٹائم دیا, اور سامعین آئندہ کے پروگراموں میں ہم کوشش کریں گے کہ یونیسیف یا یو ایس ایڈ کا کوئی بندہ ہمیں جوائن کرے تاکہ یہ جو منصوبہ ہے اس کے ڈفرینٹ اسپیکٹس پہ ہم بات سکیں اور اس کے بارے میں جان سکیں. اس وقت اس سیگمنٹ کو ہم سمیٹنا چاہیں گے. تھینک یو احمد شاہ صاحب, آپ نے ہمیں ٹائم دیا. اور نیکسٹ آخری جو ہمارا سیگمنٹ ہے اس پہ جانے سے پہلے اس وقت ہم لیں گے ایک مختصر سی بریک.
میڈیم ویو 972 کلو ہرٹز پر, یہ ہے وائس آف امریکہ واشنگٹن. ہماری ویب سائٹ ہے اردو voa.com.
جی سامعین, وائس آف امریکہ واشنگٹن سے آپ سن رہے ہیں پروگرام ان دی نیوز. میں ہوں آپ کی میزبان شہناز نفیس, اور اس پروگرام کے پروڈیوسر ہیں انجم ہیرل کل, اور پروگرام کے آخری حصے میں اس وقت ہمارے ساتھ ہیں خالد فاروقی صاحب, یورپ سے انہوں نے ہمیں جوائن کیا ہے, اور یہاں امریکہ سے ہمیں کچھ دیر میں جوائن کریں گے ڈاکٹر اشرف خواجہ صاحب. جی اس وقت ہم جاننا چاہیں گے کہ ہمارے ساتھ کون ہے لائن پہ مہمانوں میں سے. جی خالد فاروقی صاحب, آپ بتایا جا رہے ہمارے ساتھ ہیں. ابھی خالد فاروقی صاحب, ہم نے دیکھا ہے کہ نئے ایرانی سال نوروز کے آغاز پر صدر اوباما نے ایرانی حکومت اور ایران کے جو عوام ہے ان کو مبارکباد دی ہے ایک گڈ گیسچر کے طور پر, اور ساتھ ہی انہوں نے جو جوہری معاہدہ ہے اس کے طے کرنے کی ضرورت پر بھی انہوں نے زور دیا ہے, اور یہ ہم دیکھ رہے ہیں کہ یہ سب کچھ اوباما انتظامیہ کی طرف سے اس کو اس مذاکرات کو اہمیت جو ہے وہ ایسے وقت میں دی جا رہی ہے جب ملک کے اندر ریپبلکنز اور باہر اسرائیل کے علاوہ جو خلیجی ممالک ہیں خاص طور پر سعودی عرب وہ بھی ان مذاکرات کو تنقید کا نشانہ بنا رہے ہیں. ان حالات میں صدر اوباما کا خیر سگالی کا یہ بیان کس کا اہمیت آپ اس کی دیکھتے ہیں؟
دیکھیں اس کی بہت اہمیت ہے کیونکہ ڈیل جو ہے وہ ہمارے ویو میں ہے. یہ ڈیل ہونے جا رہی ہے 100% امریکہ اور مغربی دنیا اور ایران کے درمیان. یہ تقریباً تمام چیزیں طے ہو چکی ہیں. اسی لیے جو آپ کو سرفیس پہ نظر آ رہا ہے اپیرنٹ نظر آ رہا ہے وہ اس بات کا اظہار ہے کہ اندرون خانہ اور جو ٹو ٹریک بیک ڈراپ ڈپلومیسی بیک ڈور ڈپلومیسی رہی ہے اس میں بہت زیادہ پروگریس ہوئی ہے. خود یہاں جو امریکن آفیشلز ہیں یورپ میں انہوں نے بھی اس بات کی تصدیق کی ہے کہ ہم ایران کے اور امریکہ کے درمیان معاملات طے ہونے کے بہت ہی زیادہ قریب پہنچ چکے ہیں اور ایرانیوں نے بھی اس کا بہت زیادہ مثبت رد عمل کا اظہار کیا ہے اس پر, کیونکہ ایران یہ سمجھتا ہے اور امریکہ بھی یہ سمجھتا ہے کہ مشرق وسطی ایک اور جنگ کا متحمل نہیں ہو سکتا, اور خاص طور پر ایران جس طریقے سے داعش کے خلاف لڑ رہا ہے عراق میں یمن میں شام میں اور لبنان میں, اس میں ایران امریکہ کی پوری طرح ایئر سپورٹ انہیں حاصل ہے, سرویلنس سپورٹ حاصل ہے, اور امریکہ یہ سمجھتا ہے کہ ایران ایک بہت ہی پیوٹل رول داعش کے خلاف مشرق وسطی میں ادا کر رہا ہے اور جس نے امریکہ اور ایران کو ایک نقطے پر جمع کر دیا ہے, اور اسی مثبت سرگرمیوں کی وجہ سے مشرق وسطی میں عراق میں عراق و شام میں امریکہ نے اس کا بہت زیادہ مثبت رد عمل کا اس پہ اظہار کیا, اور ایرانیوں کی جانب سے بھی جو ہے بہت رد عمل. تو اس کا بہت بڑا بیک گراؤنڈ ہے اور یہ بہت بڑا ٹرن ہے امریکن پالیسی میں بھی اور ایران کے رویے میں بھی.
ٹھیک ہے, یہ بتائیے ڈاکٹر اشرف خواجہ صاحب, آپ کو بھی پروگرام میں خوش آمدید کہتے ہیں, اور یہ بتائیے گا کہ یہ جو صدر اوباما نے ایران کے نئے سال کے آغاز پر جو گڈ گیسچر جس طرح سے دیا ہے, اس کے ایران کے ساتھ جو اس وقت جوہری مذاکرات ہو رہے ہیں اس پہ کچھ اثرات آپ دیکھتے ہیں؟ ایک طرح سے فلیکسیبلٹی کہا جا رہا ہے کہ اوباما انتظامیہ دکھا رہا ہے. جی
میرا خیال یہ ہے کہ اس کے بہت مثبت نتائج برآمد ہوں گے. صدر محترم اوباما نے بہت بر وقت اور ایک اچھا پیغام دیا ہے ایرانیوں کے اس اہم دن کے موقع پر. نوروز ایرانیوں کا سب سے اہم تہوار ہوتا ہے سالانہ, اور ایرانی ایران کے اندر اور ایران کے باہر اور امریکہ کے اندر اسے بڑے جوش و خروش سے مناتے ہیں. یہاں بذات خود ویسٹ کوسٹ پہ لاس اینجلس میں سین فرانسسکو میں بہت زور و شور سے یہ پروگرام ایرانی کمیونٹی نے منایا. سین فرانسسکو کے پروگرام میں مجھے خود بھی جانے کا اتفاق ہوا اور بہت سے ایرانیوں سے بات کرنے کا اتفاق بھی ہوا اس مسئلے پہ, اور ایرانی بہت خوش نظر آئے کہ امریکہ اور ایران کے درمیان ایک ڈیل ہونے جا رہی ہے اس ایشو پر جو کہ کافی عرصے سے دونوں ممالک کے درمیان تعلقات میں ایک اڑچن بنا ہوا تھا, ایک آبسٹیکل بنا ہوا تھا, اور ایرانی کمیونٹی نے بھی اس کو بہت ویلکم کیا ہے پریزیڈنٹ اوباما کے پروگرام کو.
ٹھیک, خالد فاروقی صاحب, ایک اور اہم جو بیان ہے صدر اوباما کی جانب سے وہ آیا ہے, اور انہوں نے یہ اندیا دیا ہے ایک طرح سے کہ صدر اوباما جو ہے وہ اسرائیل سے تعلقات کا اثرینو جائزہ جو ہے وہ لیں گے, اور ہم نے دیکھا ہے کہ یہ بیان انہوں نے جو اسرائیلی وزیراعظم ہیں نتن یاہو, انہوں نے جو الیکشن کیمپین میں گزشتہ دنوں دو ریاستی حل کو مسترد کیا ہے اس کے بعد صدر اوباما نے یہ بیان دیا ہے. یہ بتائیے گا کہ اسرائیل کی طرف امریکہ کی جو پالیسی ہے اس میں واقعی آنے والے وقت میں آپ کوئی تبدیلی دیکھتے ہیں؟
دیکھیں ایک حد تک تو آنے والا وقت تو وہ بات ثابت کرے گا جس کا آپ ذکر کر رہی ہیں, لیکن اوباما ایڈمنسٹریشن جس طریقے سے مشرق وسطی کے مسئلہ کو دیکھتی ہے اور جو ان کی نیگوسیشن ایران سے ہو رہے ہیں اور جو بات امریکی ایڈمنسٹریشن کے ڈیموکریٹک حلقوں میں محسوس کی گئی ہے کہ اسرائیل امریکہ کو ہوسٹیج نہیں رکھ سکتا مشرق وسطی کے مسائل کے حل کرنے کے سلسلے میں. اور امریکہ یہ جانتا ہے کہ مسلم دنیا میں خاص طور پر اس کے خلاف جو شدت پائی جاتی ہے جس کا تعلق دہشت گردی سے بھی ہے, انہوں نے بہت زیادہ جائزہ لیا ہے, اس سے تحقیق کی ہے, اور جو ڈیموکریٹک حلقے ہیں امریکہ کے انہوں نے اس نتیجے پر وہ پہنچے ہیں کہ اسرائیل کو کی جو الیکٹورل پالیٹکس ہے اسرائیل کی جسے ایڈریس کر رہے ہیں نیتنیاہو, نہ تو اس کا ہوسٹیج اسے اس کے لیے جو ہے یرغمال بنا جائے گا, اور نہ ہی جو وسیع تر مفاد ہے امریکہ کے مشرق وسطی میں اور اسلامک دنیا میں. ایک ارب مسلمان ہیں دنیا میں, اور امریکہ ظاہر ہے کہ اس نتیجے پر اب پہنچا ہے کہ ان سے ڈیل کیے بغیر, مسلمانوں کو مطمئن کیے بغیر مشرق وسطی کا ایک اس تنازع کا ایک منصفانہ حل تلاش کیے بغیر یہ ناممکن ہوگا کہ دہشت گردی کے خلاف جنگ کو کامیاب بنایا جا سکے. اور دہشت گردی جس طریقے سے پوری دنیا کو اپنی لپیٹ میں لے رہی ہے, اس سے جو سیکیورٹی کے ایشوز پیدا ہو گئے ہیں ان ایشوز کے حل کے لیے یہ ضروری ہے کہ امریکہ کی پالیسی ویزا وی اسرائیل میں کوئی جامع تبدیلی لائی جائے, اور اس تبدیلی کا اظہار ہو رہا ہے. اور اوباما ایڈمنسٹریشن جو ہے, اوباما خود بھی اپنے فائنل اسٹیج میں ہیں, اور وہ ایک مارک ہسٹری میں چھوڑ کر جانا چاہتے ہیں کہ انہوں نے اس طرف پیش قدمی کی کہ مشرق وسطی میں کوئی جامع حل تلاش کیا جا سکے.
اوکے ڈاکٹر اشرف خواجہ صاحب, آئندہ دو سالوں میں آپ امریکہ اور اسرائیل کے تعلقات کو کس طرح دیکھتے ہیں, کیونکہ 2016 تک یہاں امریکہ میں الیکشن تک صدر اوباما جو ہیں وہ بھی آفس میں رہیں گے, اور اب نتنیاہو صاحب جو ہے فورتھ ٹرم کے لیے وہ بھی وزیراعظم جو ہیں وہ منتخب ہو گئے ہیں. تو یہ بتائیے کہ ان دو سالوں میں کس طرح دونوں کنٹریز کے تعلقات کو دیکھتے ہیں آپ؟
میں سمجھتا ہوں جی کہ دو اہم نکات ہیں اس ایشو پر. سب سے پہلا مسئلہ یہ ہے کہ امریکہ کی اسرائیل کے بارے میں پالیسی کیا چینج ہو جائے گی. دو سال میں میں سمجھتا ہوں کہ اس میں کوئی واضح تبدیلی نہیں ہوگی. اسرائیل کی سیکیورٹی امریکی پالیسی کا ایک اہم حصہ ہے, اور امریکی کبھی اس سے دستبردار نہیں ہوں گے, اور وہ اسرائیل کی سیکیورٹی جو ہے اسے کبھی کمپرومائز نہیں ہونے دیں گے. دوسرا ایشو جو ہے وہ نتنیاہو صاحب کا ہے. نتنیاہو صاحب بذات خود یہودی حلقوں میں بھی انتہا پسند کے طور پر جانے جاتے ہیں. ان کا تعلق انتہا پسند یہودیوں کے گروپ میں ہوتا ہے, اور وہ جس ڈائریکشن میں لے جانا چاہتے ہیں اسرائیل کو, میرا خیال یہ ہے کہ امریکہ کو کبھی یہ چیز ایکسیپٹیبل نہیں ہوگی. جیسے انہوں نے اپنا فلسطین کے بارے میں انہوں نے اپنی پوزیشن جو ہے وہ تبدیل کر لی ہے, اب وہ فلسطین کو ایک الگ ریاست تسلیم کرنے کے لیے قبول نہیں ہے, اور اپنی جو پوزیشن چلی آ رہی تھی, جو ان کا نقطہ نظر چلا آ رہا تھا اسرائیل کا, جو انگیجمنٹ کے نتیجے میں کنسنسس بنا تھا, تو اس سے وہ منحرف ہو گئے ہیں. تو میرا نہیں خیال کہ اس کی وجہ سے امریکہ جو ہے وہ اپنی کو پالیسی تبدیل کرے گا. اسرائیل اپنا سٹینڈ قائم رکھے گا, اور میرا خیال یہ ہے کہ نتنیاہو صاحب جب تک دفتر میں موجود ہیں اس وقت تک وہ اپنے نقطہ نظر کو بار بار ہیمر کرتے رہیں گے, بار بار اس کا پرچار کرتے رہیں گے, لیکن بنیادی طور پر امریکہ کی پالیسی جو ہے اسرائیل کے بارے میں تبدیل نہیں ہوگی.
اوکے خالد فاروقی صاحب, یہ بھی خبر ہے کہ روس کے خلاف جو پابندیاں ہیں یوکرین تنازع کے تناظر میں, اس کا جائزہ لینے کے لیے یا اس کی تجدید جو ہے اس پر غور کرنے کے لیے کہا جا رہا ہے کہ برسلز میں یورپی یونین جو کونسل ہے ان کا اجلاس ہونے والا ہے. یہ بتائیے کہ روس کے خلاف پابندیوں کی تجدید کی جب ہم بات کرتے ہیں تو یورپین کنٹریز اس وقت جو ہے وہ ایک پیج پر ہے آپ کی نظر میں؟
ڈیفینیٹلی یورپین کنٹریز ایک پیج پر نہیں ہیں, لیکن یورپین کنٹریز کے جو بڑے کہلاتے ہیں, تین بڑے, برطانیہ, فرانس اور جرمنی, ان کے درمیان بہرحال ایک کنسنسس پایا جاتا ہے. گو کہ جرمنی اور فرانس ایک طرف ہیں اور برطانیہ دوسری طرف ہے, وہ برطانیہ امریکہ سے زیادہ قریب ہے, ظاہر ہے امریکنوں کا ایک مختلف نقطہ نظر ہے. تو اس جو سربراہ اجلاس ہے یورپین کاؤنسل کا جو برسلز میں ہو رہا ہے, اس میں یہ تمام لیڈرز یہاں جمع ہیں اور ایک کنسنسس بنانے کی بات ہو رہی ہے. آپ کو جیسے پتا ہے کہ منسک میں جو ہے وہ ملاقات ہو چکی ہے, پریزیڈنٹ اولاند آف فرانس اور مرکل آف جرمنی اور جسے الیگزینڈر لوکاشونکو نے ہوسٹ کیا تھا اور پوٹن بھی اس میں آئے تھے, اس میں ایک جو ڈیکلریشن آیا ہے, اس ڈیکلریشن میں روس کی جانب سے جو کنسرنز تھے مشرقی یوکرین کے, خاص طور پہ ڈونیاسک اور خرخیف کے علاقے میں, ان کا ذکر کیا گیا کہ ان کو جو مشرقی یوکرین ہے اسے پوری اٹانومی دی جائے, اور وہ اٹانومی جو ہے وہ سوویت اسٹائل کی اٹانومی وہ مانگتے ہیں جس پہ اگریمنٹ ہو گیا تھا. اب اس اگریمنٹ پر عمل درآمد کے شواہد نہیں مل رہے مغربی دنیا کو, اس وجہ سے جو ہے مزید سینکشن لگانے کی کوشش کی جا رہی ہے, لیکن میں نہیں سمجھتا کہ یورپی یونین.
تو آپ کا کہنا ہے کہ اس کانفرنس کے آؤٹ کم جو اس کا آئے گا, اس میں پاسبلی زیادہ امکانات یہ ہے کہ روس کے خلاف جو پابندیاں ہیں اس کو رینیو کر دیا جائے گا.
اس کی یہ پاسبلٹی ہے کہ جو آلریڈی ایگزسٹنگ سینکشن لگی ہوئی ہیں روس پر, جس کا بہت زیادہ جو ہے وہ شدید عمل ہو رہا ہے, جس کا بہت زیادہ اثر ہو رہا ہے روس کی اکانومی پر, انہی کو کنٹینیو رکھا جائے گا اور مزید جو سینکشن ہے ان سے گروس کیا جائے گا, کہ اس لیے کہ اس میں شدت نہیں آنی چاہیے,
سٹیٹس کو برقرار رکھا جائے گا. بہت شکریہ آپ کا خالد فاروقی صاحب اور ڈاکٹر اشرف خواجہ صاحب, آپ کے بھی ہم بے حد شکر گزار ہیں. سامعین, اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے میزبان شہناز نفیس اور پروڈیوسر انجم گل کو اجازت دیجیے. اللہ حافظ.